أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعد الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله في كتاب حكيم: يا أيها الناس اتقوا ربكم إن زلزلة الساعة شيء عظيم.
الله أكبر.
اللهم صل على محمد وآل محمد.
عزيزنا الكرام، خدا کا فضل و کرم ہے کہ آج ہم سورہ حج کی شروعات کر رہے ہیں. سورہ حج کی جو عظمت ہے وہ بیان کے باہر ہے، اور یہ خدا کا شکر ہے کہ آج اپنا سورہ حج شروع کر رہے ہیں. انشاءاللہ سات آیتیں پڑھی جائیں گی. انشاءاللہ سورہ حج کے بارے میں رسول اکرم کی جو حدیث ہے وہ انسان کو تعجب میں ڈال دیتی ہے کہ سورہ حج کی منزلت کیا ہے. رسول اکرم نے ارشاد فرمایا ہے کہ اگر آپ نے سورہ حج کو پڑھا اور اس پہ عمل کیا ہے معرفت کے ساتھ، تو اس کا ثواب یہ ہے کہ اب تک جتنے مومنین نے حج کیا ہے اور عمرہ کیا ہے، شروع کے زمانے سے اب تک اور اب سے لے کے آخر تک جتنے مومنین نے حج عمرہ کیا رہا ہے، اس کا سارا ثواب آپ کو ملے گا. اللہ اکبر. اب اس میں سوچ لیں کہ اس حج میں کون کون شامل ہے، کتنے انبیاء شامل ہیں، رسول اکرم شامل ہیں، امام زمان کا حج شامل ہے، کتنے حج شامل ہیں، ان کا ثواب آپ کو ملے گا. یہ میں آتھینٹک حدیثوں سے بتا، یہ کتاب آتھینٹک ہے، آیت اللہ ایمانی کی میرے بازو رکھی ہے، اس میں تمام تفاسیر کے اس میں حوالے ہیں جس سے یہ حدیث بیان کی گئی ہے. چھٹے امام کی حدیث سن لیں آپ،
اللہم
صلی علی محمد وآل محمد. جو شخص سورہ حج ہر تیسرے دن پڑھے گا تو اسی سال حج کرے گا، اسی سال حج کرے گا. اب عرفان میں چلے جائیں، اب یہ تو موتی ہے جو چاہے ڈھونڈ لے. سورہ حج ایسا سمندر ہے کہ جو چاہے اس میں سے جتنے موتی چاہے اٹھا لے. اگر کسی آرے سے پوچھو کہ بھائی ایسا کون سا سورہ جس میں تو کو وز تاری ہو جاتا ہے خدا کا، جس میں تو خدا میں کی راہ میں بالکل تو بھول جاتا ہے، وہ کہے گا سورہ حج ہے. یاری سے پوچھ لینا سورہ حج کہے گا. وہ سورہ حج پڑھنے کا ایک مقصد ہی ہونا چاہیے کہ میں سورہ حج پڑھوں تو ایسا پڑھوں کہ محبوب کی یاد میں حج میں چلے جاؤں، محبوب کی یاد اتنی پیدا ہو جائے کہ میں حج کو چلے جاؤں. بس بات ختم ہو گئی. محبوب کی کا چہرہ، محبوب کی چمک، خدا جلیل کا اتنا ظاہر ہو جائے کہ میں اس کے گھر کی زیارت کو چلے جاؤں. ایک درود پڑھ رہا ہے،
اللہم صلی علی محمد.
اس سورے میں خدا نے اپنا جمال و جلال دکھایا ہے، اس سورے میں خدا نے اپنی توحید دکھائی ہے، اس سورے میں خدا نے اپنی قیامت دکھائی ہے. قیامت، توحید اور قیامت، جو اصول دین کی جو جڑیں ہیں، توحید اور قیامت یہ جڑیں ہیں اصول دین کی. توحید اور قیامت کو بتانے کے لیے رسول آئے تھے، اس لیے ہوئی رسالت. توحید اور قیامت کے رستے میں جنہوں نے ہدایت دی وہی امامت اور توحید ہے آج. تو در حقیقت توحید اور قیامت جڑیں ہیں اصول دین کی، اور سورہ حج انہی کو بیان کرتا ہے. جب توحید اور قیامت میں انسان اتنا ڈوب جائے گا تو اس کو اپنے رب سے ملنے کی یاد بھڑک جائے گی. یہ سورہ حج ہے، یہ سورہ حج ہے. یا ایھا الناس اتقوا ربکم ان زلزلہ ساعۃ لشیء عظیم. لوگوں اپنے پروردگار سے ڈرو. یہ قیامت کا زلزلہ ایک حادثہ عظیم ہے. یہ پہلی آیت ہے، اس میں اللہ نے لوگوں کو ڈرایا ہے. لوگوں، تفسیر میں ہے کہ لوگوں میں سب شامل ہیں، عرب، عجم، مرد، عورت، اور مومن بھی اور عام آدمی بھی, ہر شخص اللہ کہتا ڈرو مجھ سے کہ قیامت کا زلزلہ ایک حادثہ عظیم ہے. اس کو پھر اللہ نے بیان کرا ہے تاکہ اس حادثے سے قیامت بھی سمجھ میں آئے اور ربوبیت بھی سمجھ میں آئے, توحید بھی سمجھ میں آئے. تب تو جا کے آدمی انسان حج کی چاہت میں آئے گا اگر اپنے رب کو میں جانے گا. شروع سورہ ایسا ہوا جب ایک مومن جب زمین پہ چلتا ہے تو زمین کی طرف دیکھتا جاتا ہے, یا اللہ یہی زمین جو آج خاموش ہے ایک دن یہ کروٹ لے گی, یہی زمین کروٹ لے گی اور اپنا رنگ دکھائے گی. خدا اس حادثے سے بچانا. ایک بات دل کی بتا دوں, انسان تو ڈرے گا قیامت سے, مومن بھی ڈرے گا, فرق ہے دونوں میں. انسان جو ڈرے گا تو صرف ڈرتا ہی رہے گا, مومن جو ڈرے گا نا تو اکیلا ڈرے گا نہیں, محبت کے ساتھ ڈرے گا, اپنے محبوب کی محبت کے ساتھ ڈرے گا. میں مثال دے دیتا ہوں, مومن زندگی میں مظلوم رہا, بڑی بڑی طاقتوں نے ڈرایا, آج بڑی بڑی طاقتوں نے میزائل بنا بنا کے ڈرایا, دھمکایا کہ ہمارے پاس اتنے میزائل سے ہم ماریں گے تو قیامت لا دیں گے. یہی ہے نا, آج سپر پاور کیوں بنی ہے, ہم ان کو ماریں گے ہم قیامت لا دیں گے. تم مومن کو ڈرایا, آج بھی ڈرا رہے ہیں. جب مومن یہ آیت پڑھتا ہے تو خوش ہوتا ہے, جب یہ آیت ڈرتا تو ہے لیکن خوش بھی ہوتا ہے کہ میرا جو معبود ہے جب جس دن وہ زلزلہ لائے گا تو یہ زلزلے کچھ زلزلے نہ رہیں گے. یہ زلزلے جب وہ پڑے گا تو وشت کے ساتھ پڑے گا, ڈرے گا تو صحیح, تو یہ خدا کی محبت میں ڈوب جائے گا. درود پڑھ دے صلی اللہ ہمارے والے, ایک طاقت محسوس کرے گا کبھی خدا کی, کبھی خدا کی ایک طاقت اپنے دل میں محسوس کرے گا. یا ایھا الناس اتقوا ربکم ان زلزلۃ الساعۃ شیء عظیم یوم ترونہا تذہل کل مرضیعۃ عما عرضت وتذو کل ذات حمل حملہا وترى الناس سکارا وما هم بسکارا ولکن عذاب اللہ شدید. اب اللہ اس کو آگے بیان کر رہا ہے, اس قیامت کے حادثے کو بیان کر رہا ہے کہ جس دن تو اس کو دیکھے گا تو یہ حال ہوگا کہ تمام دودھ پلانے والی اپنے بچوں کو بھول جائیں گی اور تمام حمل والیوں کے حمل گر پڑیں گے. لوگ تجھے متوالے دکھیں گے, وہ متوالے نہ ہو رہے ہوں گے بلکہ خدا کا عذاب شدید ہے. اللہ اکبر. یہ نمبر دو آیت ہے سورہ حج کی, آپ معرفت پکڑے, ایک نزول چل رہا ہے ایک توحید کا. اے مخاطب جس دن تو دیکھے گا تو وہ یہ حال ہوگا کہ تمام دودھ پلانے والے اپنے بچوں کو بھول جائیں گی. یہ اللہ کی عذاب کی شدت ہوگی کہ جو دودھ پلانے جو ماں ہوتی ہے, ماں اور بچے کا جو رابطہ ہوتا ہے خصوصاً جو دودھ پیتا بچہ ہے وہ سب سے طاقتور رشتہ ہوتا ہے, سب سے طاقتور, اس سے طاقتور کوئی رشتہ نہیں ہوتا ہے دودھ پلانے والی ماں کا اپنے بچے کے ساتھ. اللہ نے کہا وہ بھول جائے گی اس کو. اور ایک رشتہ ہوتا ہے ماں کا اپنے بطن میں بچے کو لے کے بیٹھنے کا, وہ بھی گر جائے گا. یہ شدت عذاب ہے اللہ کی. اور لوگ تجھے متوالے دکھیں گے, لوگ تجھے متوالے دکھیں گے, مدہوش ہو رہے ہوں گے, سکارا مطلب انٹاکسیکیٹڈ ہوں گے, لیکن وہ انٹاکسیکیٹڈ نہیں ہوں گے. اللہ کہہ رہا ہے بے شک خدا کا عذاب بڑی سخت چیز ہے. یہ جو متوالی جو آیت ہے نا, متوالی آیت, لوگ خوف میں متوالے ہوں گے, لیکن جو عارف ہوتا ہے نا اس آیت میں متوالا ہو جاتا ہے اپنے جلیل کی طاقت کو دیکھ کے, جلیل کی طاقت کو دیکھ کے عارف ابھی متوالا ہوتا ہے ان آیتوں میں. ان آیتوں کی گہرائی کو سمجھے, صرف خوف نہیں ہے ایک وجد ہے, ایک سرور ہے. درود پڑھ رہے ہیں ومن الناس من یجادی فی اللہ بغیر علمی وہ یتبع کل شیطان مرید. اللہ اکبر. اب نزول چل رہا ہے, ہر ایک جو سن رہا ہے سب اس نزول کو دیکھے کہ سورہ حج کے نزول کیسے. ہم لگاتار سات آیتیں پڑھ رہے ہیں آج, ایک نزول ہے. پہلے اللہ نے کہا کہ دیکھو مجھ سے ڈرو, پھر اللہ نے کیا کہا कि देखो तुम लोग बदोश हो जाओगे उस दिन। अब क्या कहा, अब अल्लाह अब तौहीद पलटी का, वो मिनन्नास मैं युजादिलु फिल्लाह बिगैर इल्मी वो यत्तबु कुल्ल शैतानिन मरीद। लोगों में बाज ऐसा है जो खुदा की शान में बगैर इल्म के झगड़ता है और हर सरकश शैतान की पैरवी करता है, हर सरकश शैतान की पैरवी करता है। कुतुब अलैही अन्नहु मन तवल्लहु फ अन्नहु युजल्लुहु व यहदी इलही इला अजाब सईर। दुरूद पढ़ दें इसके इरफान में जाएंगे इंशाल्लाह अपन दोनों आयतों के, इंशाल्लाह नूरानियत में। बगैर नूरानियत कुरान पढ़ने में मजा नहीं है। पहले क्या कहा, लोगों में ऐसा है जो खुदा की शान में बगैर इल्म के झगड़ता है और हर सर का शैतान की पैरवी करता है। दूसरी आयत का तर्जुमा बाद में बताऊंगा इंशाल्लाह, पहली आयत को थोड़ा समझ ले। तो तफसीर में यह बयान है कि इंसान खुदा की शान में झगड़ता है बगैर इल्म के, इंसान खुदा की शान में झगड़ता है बगैर इल्म के और हर सरकश की पैरवी करता है। अगर इल्म नहीं होगा हर आदमी झगड़ता है तौहीद के बारे में, मोनोथिज्म, खुदा की शान में झगड़ता है इंसान, मोनोथिज्म में झगड़ता है। अगर अगर इंसान ने कुरान ना पढ़ा, एलएल बेत ना मिले तो वो गुमराह हो गया। घंटों बहस तो कर लेगा एथिस्ट, घंटों बहस तो कर लेगा एथिस्ट, झगड़ेगा जरूर झगड़ेगा, क्योंकि उसके पास इल्म ही नहीं है। जब तक किताब नहीं पढ़ेगा झगड़ेगा क्या? अल्लाह ने कहा कि देखो बगैर इल्म के झगड़ने के बैठ गए, कुछ पढ़ते कुछ कलाम सुनते फिर बात करते। आज हमारी सोसाइटी की मुसीबत यही है, हर आलिम के बारे में फतवा दे देते बगैर पढ़े। अरे भले इल्म तो लेके आओ फिर कुछ गुफ्तगू करना। हर आदमी अपने को कहता मैं मजहबी हूं, भाई किताब पढ़ी, किताब समझी, तफसीर पढ़ी, अइमा के कौल पढ़े, अखबार पढ़े, फिर जाके उलमा हक के बारे में कुछ आप फतवे जारी कर देना। दुरूद पढ़ दे इस तफसीर में, अगर जाएंगे डिटेल में जाने का, इस आयत की तफसीर ही बहुत बड़ी है, लेकिन मैं शॉर्ट में कर देता हूं कि खुदा की शान में जो झगड़ते हैं वो सिर्फ खुदा के लिए से नहीं झगड़ते बल्कि खुदा के वलियों से झगड़ते हैं। किसी को आपने खुदा झगड़ता देखा है आज तक? देखा कभी? मैं खुदा झगड़ रहा हूं, दर हकीकत खुदा के वलियों पे मुसीबत आती है, खुदा की वजह से खुदा के वलियों पे मुसीबत आती है। जब कुरान से दिल ना खुलेगा, कुरान का इंटरप्रिटेशन समझ में ना आएगा, तो लोगों ने जो ईज़ा जो रसूल अकरम को दी और अहले बैत को दी, सामने जाहिर है ये क्यों हो गया, वो क्यों हो गया, ये क्यों हो गया, सारे झगड़े रसूल अकरम सुबह का सारा जिहाद हम पे ही साकित हो गया, बल सारा जिहाद हमें क्यों करना था? कुरान में आयत है इस पे, बहुत आयत है, रसूल अकरम से झगड़ते थे लोग, झगड़ते थे ना, अभी उन आयतों पर नहीं जा रहे हैं, लेकिन नाफरमानी क्योंकि बगैर इल्म के। आज भी मुसीबत यही है कि लोग उलमा हक से झगड़ते हैं कि साहब इनकलाब क्यों आ गया था, ये क्यों हो गया था, है? आज फतवों के ऊपर झगड़े होते हैं, इसीलिए होते हैं बगैर इल्म के, बगैर स्टडी करे हुए। एक दुरूद पढ़ रहे कुतुब अलैही अन्नहु मन तवल्लाहु फ अन्नहु युजल्लुहु व यहदी इलैही अज़ाबस इला अज़ाबस सगीर। कुतुबा के माने लिख दिया गया है, जिसके बारे में लिख दिया गया है। कुछ तफासिर ने कहा हुक्म दे दिया गया, डिक्री हो गई है, कुछ ने कहा लिख दिया गया। किसके बारे में लिखा? जो पहली जो आयत पढ़ी थी कि अगर तुम बगैर इल्म के गए तो शैतान सरकश की पैरवी करोगे, शैतान सरकश की पैरवी करोगे। आगे अल्लाह ने कहा यही तो नुज़ूल है कुरान का। जब यह आयत आप सुने तो ऐसे नहीं सुनने आया, ये जब आयत सुने तो लोहे महफूज को देखें, सोचे कि ये अल्लाह की कलम से लोहे महफूज पे आयत लिखाई थी, उसने लिखी थी पहले लोहे महफूज। कुतुब अलैही खुदा की कलम को दिल की आंखों से देखे कि अल्लाह ने लिखा है, कुतुब अलैही मैंने लिख दिया, मैंने लिख दिया। अन्नहु जो भी मन तवल्लहु उससे मोहब्बत करेगा, उससे दोस्ती रखेगा, फ अन्नहु वो युज़ल्लु वो उसको गुमराह कर देगा, वो उसको गुमराह कर देगा, वो यहदी इलैही अज़ाबस सईर और उसको वो भड़कती हुई आग का रास्ता बताएगा। ये इरफान है इंसान को, ये नूरानी लफ्जों की नूरानियत और जलालत को अपने दिल पे लाना चाहिए। कुतुब अलैहि एक एक जो चीज जब लिख देगा तो लोहे महफूज तक दिल जाना चाहिए। अल्लाह ने जिस तरीके से नुज़ूल रसूल पर फरमाया, अगर हम शियाने वाला मुत्तकियाने तो कुछ नुज़ूल हम भी लेके आए अपने दिलों पर। नुज़ूल नहीं था, नहीं था उनके लिए, नुज़ूल था हमारे लिए था। आपने कैसे दिया दिल की आंखों से लोहे महफूज देखो, कोई कहते आपने कैसे देख लिया, क्या दिल की आंखों से लोहे महफूज देखे? आप एक हद तक कोशिश करें अल्लाह रास्ता दिखाएगा। दुरूद पढ़ते अल्लाह की ज़ात से ना उम्मीद ना हो, अल्लाह रास्ता दिखाएगा। मोमिन की मेराज नमाज है, ऐसे मोमिन भी है कि उससे पूछो नमाज कहाँ पढ़ते हैं, दुरूद पढ़ते हैं। या अली तब आले ही जिसका लिख दिया है कि जो उससे दोस्ती रखेगा उसको गुमराह कर देगा और जहन्नम का रास्ता दिखाएगा। सरकश से दोस्ती करी तो आपको गुमराह कर देगा। और अजाब साइर, साइर का मतलब क्या है? ब्लेजिंग फायर, भड़कती आग। ये कुरान की फसाहत और बलागत है, फसाहत और बलागत है कुरान की। ब्लेजिंग फायर इधर लेके जाएगा वो शैतान। इसीलिए अब समझ में आया ना कि रहबर दोस्तियां क्यों नहीं करते फिरते हैं। अब समझ में आ गया रहबर दोस्ती क्यों नहीं करते फिरते हैं, वो क्यों कहते हैं कि शैतानों से हाथ ना मिलाना। दुरूद पढ़ दे मोहम्मद या अय्युहन नास इन कुंतुम फी रेबिन मिनल बास फइन्ना खलकनाकुम मिन तुराबिन सुम्मा मिन नुतफतिन सुम्मा मिन अलकतिन सुम्मा मिन मज़्ज़तिन मुखलकतिन व गैर मुखलकतिन ली युबय्यिन लकुम व नुक़िर फ़ि अरहाम मा यशाउ इला अजल मुसम्मा सुम्मा तुख़रिजुकुम तिफ़्लुम सुम्मा लि तबलगु अशद्दुकुम व मिनकुम मन यतफा व मिनकुम मन युरद्दु इला अरदल उमुर उमुरी लिकैला यालमु मिन बादी इल्मी व तरल अर्ज हामिदतन फइज़ा अंज़लना अलैहि मा आज़त्तत व रबत व अम्बत तत मिन कुल्ले ज़ौजिन बहीज। दुरूद पढ़ दे अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अब इस आयत को डिटेल में करते हैं अपन इंशाल्लाह। या अय्युहन नास इन कुंतुम फी रेबिन मिनल बासी, लोगों अगर तुम दोबारा उठने के अंदर शक में हो, फइन्ना खलकनाकुम तो हमने तुमको बनाया है, मिन तुराब मिट्टी से बनाया है, सुम्मा मिन नुतफतिन फिर नुतफे से बनाया है, सुम्मा मिन अलकतिन फिर हमने तुमको बनाया है खून के टुकड़े से क्लिंगिंग क्लॉट, सुम्मा मिन मुद्दतिन, मुद्दतिन मतलब लो थोड़ा मुखलकतिन वगैरह मुखलकतिन जो कामिल भी होता है और नाकिस भी होता है। ली नुबय्य लकुम ताकि हम तुमको हमारी खालिकत जाहिर कर दें, ताकत जाहिर कर दें। व नुकिर फ अरहाम मा नशाउ इला अजल मुसम्मा फिर हम जिसको चाहते हैं एक मुद्दत तक बतन में ठहराए रखते हैं, सुम्मा नुख़रिजुकुम तिफ़्लुम फिर हम तुमका बच्चा बनाकर बाहर निकालते हैं। ली तबलगु अशद्दुकुम फिर तुम जवानी तक पहुंच जाते हो, फिर तुम जवानी तक पहुंच जाते हो। वह मिनकुम میں یہ تفا اور تم میں سے بعض قبل پیری مر جاتے ہیں. وہ منکم میں یرد الى ارض العمر لکی لا یعلم من بعد علم شیء, اور تم میں سے بعض ناکارہ عمر کی طرف لوٹائے جاتے ہیں جبکہ بہت کچھ جاننے کے بعد بھی بھول جاتے ہیں. وہ ترل ارض حامدتن, اور تو دیکھنے والا دیکھتا ہے کہ ایک وقت میں زمین سوکھی پڑی ہوتی ہے. فَإِذَا أَنزَلْنَا عَلَيْهَا مَاءً, پھر ہم جب اس پہ پانی برساتے ہیں, اَذْهَتْ وَرَبَتْ وَأَنبَتَتْ مِن كُلِّ زَوْجٍ بَهِيج, جب ہم اس پہ پانی برساتے ہیں تو وہ شاداب ہو جاتی ہے اور ابھرنے لگتی ہے, اور طرح طرح کی بارونق چیزیں جوڑا جوڑا اگاتی ہیں. درود پڑھ دیں. یہ توحید ہے. اب سمجھ میں آیا سورہ حج کا مقام؟ کہتے ہیں نا قرآن میں ہر چیز کا ذکر ہے, اس طرح ذکر ہے کم سے کم. کیا کیا نہیں چھوڑا اللہ نے اس میں, کیا کیا کہا تھا اللہ نے, کہا کہ لوگوں کو تمہیں شک ہے تم دوبارہ اکھڑے جاؤ گے. لا ریب فیہ, شک اے معقول, اگر دین اس ایمان میں شک ہے تو عمل قبول نہیں ہے. شک ہٹا, یہ جو آیت ہے شک ہٹانے کے لیے ہے, یہ آیتیں شک ہٹانے کے لیے ہیں, ایمان کو کامل کرنے کے لیے آیتیں. اب سورہ کا مطلب سمجھ میں آیا, شک ہٹانا کہ تم کو شک ہے اللہ کی دلیل دے کے. لوگوں اگر تم کو شک ہے کہ ہم نے کہ تم دوبارہ اٹھا جاؤ گے, تو ہم نے تم کو پہلے مٹی سے بنایا, پھر نطفے سے بنایا, پھر خون کے ٹکڑے سے بنایا, پھر لوتھڑ سے بنایا, جس کی بناوٹ کامل بھی ہوتی ہے ناقص بھی ہوتی ہے, تاکہ ہم تم کو اپنی خالقیت ظاہر کر دیں. ہے نا, جس کو چاہتے ہیں ایک مدت تک پیٹ میں ٹھہرا رکھتے ہیں, پھر ہم بچہ بنا کر باہر نکالتے ہیں. پھر تم جوان ہو جاتے ہو, پھر تم میں سے کوئی قبل پیری مر جاتے ہیں, اور کچھ بڑا نکارا عمر کی طرف لوٹا جاتے ہیں کہ بہت کچھ جاننے کے بعد ہی بھول جاتے ہیں. یہ دیکھنا لے تو دیکھتا ہے وقت زمین خوش پڑی ہوتی ہے, ہم میں برساتے تو اس پہ وہ شاداب ہونے لگتی ہے اور ابھرنے لگتی ہے, اور طرح طرح کی بارونق چیزیں جوڑا جوڑا ہونے لگتی ہے. ہر چیز بتا دی نا اللہ نے, کیا کیا نہیں بتایا, فیٹل ڈیولپمنٹ بتایا, مالیکولر بایولوجی بتائی. مالیکولر بایولوجی کہاں سے آ گئی, مٹی سے آ گئی نا. اب آیا تو یار مٹی کیا ہے, ایلیمنٹس ہے نا, کاربن ہائیڈروجن واٹ. اللہ نے پہلے مالیکولر بایولوجی بتائی, سیدھے ایمبرولوجی نہیں بتائی ہے. ابھی لوگ سمجھ رہے ہیں, آج کل لوگوں کو سب کو انگلش معلوم ہے, سب کو سمجھ میں آ رہی ہے, سب نے بایولوجی پڑھی ہے, یہ آیتیں جا رہی ہیں, سب کو سمجھ میں آ رہی ہے. مالیکولر بایولوجی بتائی, ایلیمنٹس بتائے, مٹی سے بنایا والے مالیکولر, کاربن ہائیڈروجن. پہلے اللہ نے کہا مالیکولر لیول پہ انسان بیان کروں گا, اس کے بعد سیلولر لیول پہ جاؤں گا میں, پہلے مالیکولر, کیونکہ مالیکولر بایولوجی بھی آئی. آج کل مالیکولر بایولوجی آ گئی نا, مٹی سے بنایا میں نے, مالیکولر بایولوجی بنایا, کاربن ہائیڈروجن. آج کل انسان کیا ہے, پانی ہے, ہائیڈروجن آکسیجن ہے نا, کاربن ہے نا, یہی مالیکولر بایولوجی ہے. کہ میں نے مٹی سے بنایا, اس کے بعد میں نے بنایا نطفے سے بنایا, اسپرم ہوا بتایا اللہ نے, کہا آپ دیکھ لو دوسری خلقت ہے اسپرم ہوا کی. یہ آیتیں 1400 سال بعد زیادہ ظاہر ہو رہی ہیں آج, یہ وہ ہے قرآن کا, آج ظاہر ہو رہی ہیں 1400 سال بعد, دیکھو ظاہر ہو رہی ہیں. میں نے بنایا نطفے سے, مائکروسکوپی نطفہ سمجھ میں نہیں آتا, آج سمجھ میں آ رہا نطفہ ہوتا کیا, پہلے کیا بنتا نطفہ کیا ہوتا, دکھتا ہی نہیں تھا, اب دکھ رہا نطفہ, پہلے نہیں دکھتا تھا. نطفہ بنایا, پھر کیا کہا اللہ نے, کہ نہیں پھر بنایا میں نے الگ. الگ کیا ہے, کلاٹ ہے, بلڈ کلاٹ, جو ایمبریو ہوتا ہے وہ بلڈ کلاٹ جیسا دکھتا ہے, کلنگنگ بلڈ کلاٹ. میں خود ڈاکٹر ہوں, کلنگنگ بلڈ کلاٹ, وہ آیا دیکھا میں کہ بلڈ کلاٹ جیسا دکھتا ہے ایمبریو, یہ ایمبریولوجیکل ڈیولپمنٹ نے بتایا. پھر اللہ نے فیٹل ڈیولپمنٹ بتایا, لوتھڑا, لوتھڑا ایک ایک آئی سے دیکھو, اگر بھائی کا سوائی سے تو لوتھڑا جو تھا وہ بنتا ہے, وہ دیٹ از ایمبریو, نو فیٹس, ایمبریو تھا کلاٹ, اب الگ تھا ایمبریو, مدعا ہے فیٹس. اب فیٹس پر اللہ نے بیان کر رہا ہے, فیٹل میں چینجز آتے ہیں, فیٹل میں چینجز آتے ہیں. کہا کیا کہا, یہ کامل بھی ہوتا ہے ناقص بھی ہوتا ہے, اللہ نے کہا اس کی خلقت کامل بھی ہوتی ہے ناقص بھی ہوتی ہے. کامل اور ناقص کی انہوں نے تفصیل جو کری ہے, کامل وہ ہوتا ہے جو ایمبریو چل جائے, ناقص ہو جائے جو اپارٹ ہو جائے گر جائے. تاکہ اللہ نے کیا کہا, تاکہ ہم اپنی خالقت ہماری طاقت ظاہر کر دیں. بھائی ظاہر کیسے کری, جس کو چاہا رکھا عمل میں, جس کو چاہا گرا دیا, ظاہر کر دیں. پھر اللہ نے کیا کہہ دیا, پھر کہا کہ ہم جس کو آتے ہیں مدت تک پیر میں पेट में ठहरा रखते हैं। प्रीमेचुअल डिलीवरी बता दी अल्लाह ने, स्टिल बर्थ ही बता दिया। अरे सारी ओबीजीवान बता दी अल्लाह ने, ओबीजीवान प्रीमेचुअल स्टिल बर्थ। और फिर हम बच्चा बना के तुम्हें बाहर निकालते हैं। ये बाहर निकालना भी एक मिरेकल है। एक आप ओबीजीवान के डांस पूछे जो अल्लाह जो बाहर निकालता, कितने हार्मोन इन्वॉल्व होते हैं उस पर। फिर तो जवानी को पहुंच जाते हो। अरे जवान नुतफे से जवानी, अरे इंसान कहां अंधा हो गया। अल्लाह बता रहा है मेरे खालियत को देख, तो ही देख, मैंने नुतफे से जवान कराया इसको। मेरे नुतफे से जवान करा। फिर क्या कहा, कब तुम्हें बास कबल पीरी मर जाते हैं। वो मिन गुम, वो मिन गुम ये तफा, तुम्हें बास कबल पीरी मर जाते हैं। अब परेशान मत होने पड़ना कि वो आदमी जवान मर गया था, क्यों मर गया था। अरे कुरान में खुदा ने कहा है जिसको चाहता हूं पहले मार देता हूं। अरे कुरान की ये दलायल इसको चाहते हैं। और बास तुम में से नाकारा उम्र की तरफ चले जाते हैं। अर्दाइल उमरी, अर्दाइल उमरी का क्या मतलब है। अर्दाइल उमर उसको कहते हैं फीबल एज, कमजोर एज, लॉस्ट एज, ताकि बहुत कुछ जानने के बाद भी बेइल्म हो जाते हैं। अब समझ में आया, जितने डिमेंशिया है जो आजकल बूढ़ों की जो बीमारियां हैं अल्लाह ने बयान करी हैं। आजकल सीनिलिटी हो गई ना, पहले सीनिलिटी का जिक्र ज्यादा नहीं था, आजकल हर तरफ जिक्र हो रहा है कि सेनाइल हो गया, इसको डाल दो नर्सिंग होम में। ये जिक्र है कुरान में, जीरियाटिक सकाय, जीरियाटिक मेडिसिन, जीरियाटिक मेडिसिन, सब कुछ खुदा का ने जिक्र कर दिया है। ओबीजीवान, जीरियाटिक, मॉलिक्यूलर बायोलॉजी, सब जिक्र कुरान में। इसमें एक तवज्जो की बात है कि बहुत कुछ जाने के बाद बेइल्म को क्या कहा अल्लाह ने, कहा कि ये नाकारा जिंदगी है। तो याद रखना जिंदगी बगैर इल्म की जिंदगी नाकारा जिंदगी है। शुरू में आयत पढ़ी थी, बगैर इल्म के खुदा की शान में झगड़ते हैं। इल्म जरूर लेके मोमिन हुआ जो इल्म लेगा। नाकारा जिंदगी कौन सी है, जानने के बाद भूल गए। ये खुदा का मौजज़ा है कि हमारे मर्जों पर सलाम, आयतुल्लाह पर सलाम, कि 80-80 साल के, 90-90 साल के इमाम जमा की बरकत से आज उनके हाथ से देख लें आप दुरूद पढ़ दें। फिर ये बात खत्म हुई, फिर लाने फार्मिंग की तरफ ले देखा है। ये देखना तू देखता है एक बार जमीन खुश पड़ी होती है। हामिद तल अल्लाह नजूर के हामिद तल तरल अर्जा हामिद तल, हामिद तल की तस्वीर है वो जमीन वो होती है जो जल जाती है। वो तरल अर्दा हामिद हजरत, जब हम पानी बरसाते हैं तो वो शादाब होने लगती है और वो ग्रो करने लगती है। और हर तरह की जोड़ा जोड़ा जोजतन जोजा, दो दो किस्म के आता हूं मैं। ये जोजा समझ, ये जोड़ा समझ में नहीं आता था पहले। अरे कहां आता था समझ में, जिस तरह एम्ब्रियो समझ में नहीं आता था, आज ये जोड़ा भी समझ में आता था। जोजतन बहीज कहां समझ में आता था, आज समझ में आया माइक्रोस्कोप से। भाई ये प्लांट जो होते हैं पेयर्स में होते हैं, मेल प्लांट और फीमेल प्लांट। अल्लाह सुब्हान तआला ने ये मिसाल दी, जरूर पढ़ रहे मोहम्मद। ये शान है अल्लाह की, ये शान है ताकि अल्लाह लोग समझे। इस आयत की बात दो आयत, ज़ालिका बिअन्नल्लाह हुवल्हक़ व अन्नहु युहिल मौता व अन्नहु अला कुल्ल शैइन क़दीर। बेशक ज़ालिका बिअन्ना, बेशक यही खुदा हक है, और बेशक वही मुर्दों को जिंदा करता है, और बेशक वही हर चीज पर कादिर है। अब समझ में आया, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह वहदहु ला शरीका लहु, युही व युमीत, व युमीत युही, व हय्यु वो हय्यु यमूतु बियदिहि खैर, वो अल्लाह वो अल्लाह कुल्ल शैइन क़दीर। ये कलमात जो आए नहीं आए तो से आए, क्या आयतें पढ़ी है, ज़ालिका भी अन्नल्लाहु अल्हक़ व अन्नहु युहिल मौता व अन्नहु अला कुल्ल शैइन क़दीर। ये आयतों का मतलब है कि यही कुदरत वाला बेशक खुदा हक है, जो कि मुर्दों को जिंदा कर देता है, और जो कि हर चीज पर कादिर है, वो हुआ अला कुल्ल शैइन क़दीर। वह अन्न साता, आगे की आयत आखिरी आयत, वह अन्न साता आती ही ला रैब फीहा व अन्न अल्लाह यबसु मन फिल कुबूर। दुरूद पढ़ दें सल्लल्लाहु अलैहि मोहम्मद व आले मोहम्मद। وہ ان ساتھ اور بے شک جو قیامت ہے وہ آنے کی ہے, آتی ہی لا رہے بافیا جس میں کوئی شک نہیں ہے. وہ ان اللہ یبعثو من فی القبور, اور بے شک خدا جو کہ لوگ مدفون ہیں ان کو زندہ کر دے گا. اللہم صلی اللہ علیہ وسلم, یہ توحید وہ قیامت کی جو عقائد ہے سوائے خدا کے کوئی نہیں پڑھا سکتا اس طریقے سے. خدا ہے جو اپنے بندوں کے دلوں کے پردوں کو چاک کر کے اپنا نور پہنچا رہا ہے تاکہ لا رہے بات یہ ہو جائے, تاکہ کوئی شک نہ رہے. یہ قیامت کے جو کہے اب دو پھر سے پڑھتا ہوں, ظالم بھی ان اللہ حق, بے شک خدا حق ہے. کیوں حق ہے؟ کیونکہ وہ مردوں کو زندہ کر دیتا ہے, اور کیونکہ وہ بے شک ہر چیز میں قادر ہے, اور یہ کہ قیامت آنے والی ہے جس میں کوئی شک نہیں, اور یہ جو مدفون ان کو خدا زندہ کر دے گا. یہ جو حق ہے یہی ایمان ہے, اور یہی توحید و قیامت ہے. یہ الحمدللہ رب العالمین. اب میں بات کو سمیٹ رہا ہوں, ذالک بان اللہ الحق, خدا حق ہے, لیکن اکیلا خدا حق نہیں ہے, خدا کی آیتیں حق ہیں, خدا کی آیتیں حق ہیں, رسول حق ہے, رسول حق ہے, آیت تطہیر حق ہے, اہل البیت حق ہے, اہل البیت حق ہے, ذالک بھی ان اللہ الحق. وہ آیت پھر جائیں وہ من الناس من یجد باللہ بھی غیر علم, جو حق خدا ہے جو حق اہل البیت ہے ان سے لوگ جھگڑنے آئے. کیوں آئے؟ سرکش شیطان کی پیروی کرنے کے لیے. سرکش شیطان کی پیروی کرتے آتے جس کے بارے میں خدا نے لکھ دیا کہ جو اس کو دوست رکھے گا اس کو گمراہ کر کے دوزخ کا رستہ دکھائے گا. یہ سرکش شیطان خواہش نفسانی کی طرف لے کے جاتے ہیں. لوگ خدا کے دشمن کیوں ہوتے ہیں؟ کیونکہ خواہش نفسانی کی پیروی کرتے ہیں. آج کل مٹیریل ورلڈ میں لوگ کیوں پریشان, کیوں ان کو پسند نہیں آتے حق کے لوگ؟ کیونکہ وہ سرکش شیطان کی پیروی کرتے ہیں. اگر دیکھنا ہے کہ آپ رستے پہ چل رہے ہو کہ نہیں چل رہے ہو, اپنے دل سے پوچھو کہ آپ کو قرآن اور اہل بیت کتنے پسند ہیں, درود پڑھ دیں. تو میں نے بات کو سمیٹا, ذالک بھی ان اللہ حق, حق حق قرآن, حق اہل بیت, اور حق امام زمان. جو حق جو ہے نا امام زمان کا حق جو ہے نا, آج دنیا میں جو جھگڑے ہو رہے ہیں اور جو مڈل ایسٹ کے اندر جو ایک افراتفری مچی ہے, اسی حق کو بجانے کے لیے دنیا کا معلوم حق وہاں سے ظاہر ہونے والا ہے. آج جو جھگڑے جو چل رہے ہیں دنیا جہاں آج فوجیں لے کے آ رہی ہیں, صرف اس حق کو بٹھانے کے لیے. ذالک بھی ان اللہ الحق,